यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालको पहलमा शुरू भएको अन्तर्राष्ट्रिय आरोग्यता दिवस इन्टरनेशनल वेलनेस डे आज विश्वभरि मनाइँदै देशैभर आजदेखि आर्थिक गणना शुरू। मुलुकभरका सबै स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह समेत आजदेखि शुरू र आगामी दुई दिनमा इरानसँग फेरि वार्ता शुरू हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलासा। समाचार अब विस्तारमा। आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ। त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ। गणनाका लागि करिब 5,000 जनशक्ति परिचालन गरिएका छन्। अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क संकलन गरिने भएकोले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ। गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाह लगायत आर्थिक क्षेत्रका 18 क्षेत्रको आधारभूत विवरण संकलन गरिनेछ। त्यसक्रममा देशभर दर्ता भए नभएका ठूला साना व्यापार प्रतिष्ठान, उद्योग, कल कारखाना, व्यापार र व्यवसाय, गैर सरकारी संघ संस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिनेछ। यसअघि विक्रम सम्वत 2075 सालमा राष्ट्रिय आर्थिक गणना गरिएको थियो। आजदेखि देशका 753 स्थानीय तहले विभिन्न कार्यक्रमका साथ व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन गरेका छन्। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको आग्रह बमोजिम नागरिक स्तरमा व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन शुरू गरेको हो। व्यक्तिको कानूनी पहिचान, नीति निर्माण र राज्यबाट प्रभाव हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्वपूर्ण आधारको रूपमा रहेको छ। त्यसैकारण सबै स्थानीय तहले विद्यालय तथा स्थानीय संघ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रमको आयोजना गर्ने पनि विभागले जनाएको छ। सरकारले पछिल्लो समय मोबाइल एप्लिकेशन नागरिक एपलाई दैनिक सेवा प्रवाहसँग जोड्ने क्रम तीव्र पारेको छ। नयाँ सरकार गठन भएपछि गत चैत 13 गतेको मन्त्री परिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा नागरिक एप्सलाई पनि थप प्रभावकारी बनाउने गरी सेवा थप गर्ने विषयमा उल्लेख गरिएको छ। योसँगै नागरिक एपमा सेवा थप गर्ने काम अगाडि बढ़िसकेको र यसै साताबाट थप सेवा सञ्चालनमा आउने सूचना प्रविधि विभागले जनाएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
सरकारले डिजिटल सुशासनलाई सुदृढ़ बनाउने दीर्घकालीन लक्ष्य अनुरूप नागरिक सेवालाई अनलाइन मार्फत उपलब्ध गराउने अभियानलाई योजनाबद्ध रूपमा अघि बढ़ाएको छ। यसै क्रममा अब निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेश पत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट एनओसी नागरिक एप मार्फत नै प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको छ। नयाँ सरकार गठन भएपछि गत चैत 13 गतेको मन्त्री परिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत 35 नम्बर बुँदामा यो विषय उल्लेख गरिएको छ। यसको कार्यान्वयनका लागि संचार तथा सूचना प्रविधि मन्त्रालयले समय सीमा सहितको कार्ययोजना तयार पारी सम्बन्धित निकायलाई तोकिएको अवधिभित्रै काम सकिसक्न निर्देशन दिएको छ। निर्देशनसँगै सूचना प्रविधि विभागले काम शुरू भइसकेको जनाएको छ। अहिले उक्त प्रणाली परीक्षणको चरणमा रहेको र एक हप्ताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आइसक्ने सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र शाहले जानकारी दिनुभयो।
चाहिँ विस्तार हुने क्रममा छ र त्यसको एक्सेप्टेन्स पनि बढ्दै क्रममा छ र अहिले हेर्नुभयो भने हामीले अहिले 3 सेवा चाहिँ तत्कालै चाहिँ गर्ने अवस्था छ। लोकसेवाको परीक्षार्थीको प्रवेश पत्र छन् एडमिट कार्ड प्रिन्ट गरेर मिल्ने, नो अब्जेक्सन सर्टिफिकेट जुन वैदेशिक अध्ययन स्वीकृति पत्र भन्छ त्यो पनि प्रिन्ट गर्न सक्ने र अर्को कर्मचारीहरूले जुन पिआइएस विवरण पनि डाउनलोड गरेर मिल्ने खालको कामको त्यो 3 काम चाहिँ हामीले अगाडि बढेको छ। अहिले टेस्टिङ छ र यसको लास्टतिर चाहिँ सेवा उपलब्ध हुने अवस्था देखिएको छ।
नागरिक एप मार्फत अहिले विभिन्न सरकारी कार्यालयका लगभग 67 प्रकारका सेवाहरू प्रवाह भइरहेका छन्। नयाँ प्रणाली कार्यान्वयनमा आएपछि नागरिकले नागरिक एप मार्फत नै विभिन्न थप महत्वपूर्ण सेवा प्राप्त गर्न सक्नेछन्। यसअघि नै नागरिक एप मार्फत नागरिकता, राहदानी, लाइसेन्स, प्रेस कार्ड, स्वास्थ्य बीमा कार्ड, शैक्षिक प्रमाणपत्र, मतदाता परिचय पत्र, वैदेशिक रोजगारको श्रम स्वीकृति गर्ने प्रणाली, नेपाल विद्युत प्राधिकरण तथा केयूकेएलको महसूल प्रणाली, प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्ने सुविधा सञ्चालनमा आइसकेको छ। नागरिक एपमा अब अन्य सेवाहरू पनि थप गरी सेवा एकीकृत भएसँगै एउटै एप मार्फत सबै सरकारी सेवा लिन सकिने सरकारको योजना थप सशक्त हुने सूचना प्रविधि विभागका महानिर्देशक शाहले जानकारी दिनुभयो।
सरकारले सूची अनुकूल नै सेवा चाहिँ हातमा मोबाइलबाटै सेवा लिने अभिप्रायले नै जारी एप सञ्चालनमा आएको हो। यसमा झन्डै अहिलेसम्म 34 लाख भेरिफाइड युजर रहेछ र उहाँहरूले चाहिँ चाहिने जुन उपलब्ध सेवाहरू छन् अहिले टोटल हेर्दाखेरि 67 वटा सेवाहरू चाहिँ अन्तर्गत छ। जो सेवा प्रदायक संस्था हुन्छ हाम्रो गभर्मेन्टको निकाय त्यसलाई पनि फाइदा हुने भयो, सेवाग्राहीलाई त हुनै भयो। सेवाग्राहीलाई अफिसै जानु पर्दैन धेरै जसो केसमा, अब सचेतना हुँदै हाम्रो सेवा जति मेक्सिमम अटोमेसन हुन्छ त्यसमा डिपेन्ड पनि गर्ने हो। हामीले सोचे अनुकूल र राज्यले लिएको अपेक्षा अनुकूल चाहिँ काम अगाडि बढ्छ।
हालसम्म नागरिक एपका भेरिफाइड प्रयोगकर्ता 34 लाख रहेको विभागको तथ्याङ्क छ। नागरिकलाई हरेक ठाउँमा पटक पटक सरकारी कागजपत्र र विवरणहरू पेश गर्नुपर्ने झन्झट हटाउने र अनलाइनबाट सहजै सुविधा दिने काम गर्न यो एपको अधिकतम उपयोग हुने वातावरण बनाउने गरी काम भइरहेको सूचना प्रविधि विभागले जनाएको छ। सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपबाट प्रवाह गर्ने उद्देश्यका साथ सरकारले 2075 सालदेखि नागरिक एप सञ्चालनमा ल्याएको हो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
नागरिक एप सम्बन्धी यो रिपोर्टपछि अब अर्को विषय। मन्त्री परिषदको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बैठक अपरान्ह 4:30 बजे सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा बस्ने तय भएको छ। बैठकमा समसामयिक राजनैतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ। प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख 4 गते हुने भएको छ। मिनी संसदका रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ। सभापतिको मनोनयन सम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एकजना सदस्य प्रस्तावक र सोही समितिका कुनै एकजना सदस्यको समर्थक हुनुपर्ने संघीय संसदका सचिव हर्कराज राईले जानकारी दिनुभयो। निर्वाचन कार्यक्रम अनुसार बिहिबार अपरान्ह 1 देखि 4 बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका 10, राष्ट्रिय सभाका 4 र 2 संयुक्त समिति रहेका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबीच नेपाल बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भयो। नेपालको शैक्षिक उन्नयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री पोखरेलले 7 वटै प्रदेशमा सञ्चालन हुन लागेको अटिजम स्कूललाई सघाउन आग्रह गर्नुभएको थियो। सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले संचार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचार संहिता लागू गरेको छ। मन्त्रालय तथा मातहतका सबै निकायकामा कार्यरत कर्मचारीहरूका लागि लागू गरिएको नयाँ व्यवस्था अनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ। मन्त्रालयका सहसचिव सुभाष चन्द्र श्रीवाकोटीका अनुसार कर्मचारीलाई सुम्पिएको जिम्मेवारी छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न यो व्यवस्थाले जवाफदेह बनाउनेछ। नेपाली कंग्रेसले पार्टीका पूर्व उपसभापति पूर्ण बहादुर खड्कालाई 7 दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। कंग्रेस अनुशासन समितिको आज बसेको बैठकले पार्टीको लेटर प्याड मार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी नेता खड्काले गत चैत 30 गते विधान विपरीत काम गरेको भन्दै कार्यवाही गरेको जनाएको छ। समितिले नेता खड्काले यसअघि चैत 14 गते पनि पार्टीको लेटर प्याड मार्फत वक्तव्य जारी गरेको भन्दै सचेत गराउने निर्णय गरेको थियो। यसैगरी समितिले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको विधान विपरीत अनुशासन उल्लंघन गरेका व्यक्ति उपर उजुरी दिने अवधि थप गरी यही वैशाख मसान्तसम्म पुर्याएको छ। आज अप्रेल 15 अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ। नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्य शक्तिका रूपमा अगाडि बढ़ाउँदै नेपालले अघि सारेको अन्तर्राष्ट्रिय आरोग्यता दिवस अर्थात इन्टरनेशनल वेलनेस डेको संकल्पका प्रस्तावलाई संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै विश्वभर अप्रेल 15 यो दिवस मनाउन लागि हो। नेपालको प्रस्तावमा निर्णय भएर विश्वव्यापी रूपमा आरोग्यता दिवस मनाउने घोषणा संयुक्त राष्ट्रसंघले गर्नु नेपाल र यस क्षेत्रकै लागि गौरवको विषय मानिएको छ। नेपालले अघि सारेको प्रस्तावमाथि छलफल भएर पारित गर्नका लागि भएको आह्वानमा छिमेकी मुलुक चीन र भारतसहित 40 मित्र राष्ट्र मुलुकले समर्थन जनाएका थिए। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषध सहित 13 जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका 16 बालाजु चोकबाट 640 मिलिग्राम खैरो हेरोइन सहित नुवाकोटका 22 वर्षीय सुदीप कालीकोटेलाई पक्राउ गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट 3 किलो गाँजासहित 31 वर्षीय भारतीय नागरिक अजय सिंहलाई पक्राउ गरिएको छ भने क्याथे प्यासिफिकको उडानद्वारा हङकङबाट आएका निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागू औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार खैरो हेरोइन र ट्रामाडोल ट्याब्लेट सहित 13 जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। भक्तपुरको मध्यपुर थिमीमा आज बिहान हर्षोल्लासका साथ 32 खट सहितको सिन्दूर जात्रा अर्थात सुत सिया जात्रा मनाइएको छ। थिमीको बालकुमारी दक्षिण बाराही विष्णुवीर सिद्धिकाली नगदेशको सिद्धि गणेश बोडेको महालक्ष्मी र टिग्नीको नील बाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ। मूल देवता खटमा राखी धिमे बाजाका साथ चिराग बाली सिन्दुरी जात्रा मनाइने परम्परा रहेको छ। यसै गरी बोडेमा जिब्रो छेड्ने जात्रा पनि शुरू भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी 2 दिनमा फेरि अमेरिका र इरानबीच वार्ता शुरू हुने बताउनु भएको छ। फक्स न्यूजलाई अन्तर्वार्ता दिँदै पाकिस्तानमा हुने सो वार्ताले युद्ध समाप्त गर्ने उहाँले खुलासा गर्नुभयो। अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले अबको वार्तामा इरानसँग ठूलै मोलमोलाई गर्ने राष्ट्रपतिको चाहना रहेको बताउनुभयो। हाल अमेरिकाले होर्मुज जलमार्गमा जहाजहरूलाई प्रतिबन्ध लगाएर इरानलाई ठूलो दबाव दिइरहेको छ। यसैबीच अमेरिका र इरानबीच जारी कूटनीतिक संवादपछि पाकिस्तानले पनि दोस्रो चरणको वार्ताको लागि प्रस्ताव अघि सारेको छ। क्षेत्रीय तनाव बढ़िरहेका बेला दुई देशबीच जारी कूटनीतिक संवादले केही प्रगति गरेको संकेत देखिएपछि पाकिस्तानले गरेको पहललाई सम्भावित समाधानतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आज दिउँसो कोशी प्रदेशको पहाड़ी भूभाग लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाड़ी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा, बाँकी हिमाली भूभाग तथा गण्डकी प्रदेशको पहाड़ी भूभागका समेत 1-2 स्थानमा चट्याङसहित थोरै पानी र हिउँ पर्ने सम्भावना छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने, तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभाग तथा कोशी प्रदेशको पहाड़ी भूभागका समेत 1-2 स्थानमा थोरै पानी र हिउँ पर्ने सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। नेपालको पहलमा शुरू भएको अन्तर्राष्ट्रिय आरोग्यता दिवस इन्टरनेशनल वेलनेस डे आज विश्वभरि मनाइँदै देशैभर आजदेखि आर्थिक गणना शुरू। मुलुकभरका सबै स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह शुरू र आगामी 2 दिनमा इरानसँग फेरि वार्ता शुरू हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलासा। रेडियो नेपालबाट 3 बजीको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।